नमस्कार, फ्रिडम चौतारी पडकास्टको 93 श्रृङ्खलामा यहाँहरूलाई स्वागत छ। म आदित्य दहाल। आजको विषय गहन र रोचक दुवै छ। आजको विषय हो लोकतन्त्र र मानवाधिकार। यी दुवै कुरा एक अर्कामा छुट्याउनै नसक्ने विषय हुन्। लोकतन्त्र एउटा राजनीतिक प्रणाली हो जो निरन्तर लोकतान्त्रिकरणको माध्यमबाट पुरस्कृत हुँदै आम मानिसको चाहना र हितको परिपूर्ति गर्न अग्रसर भइरहन्छ। मानवाधिकार एउटा मानिस भएर आत्मसम्मानपूर्वक बाँच्न पाउने र समानता तथा स्वतन्त्रताको अनुभूति गर्न सक्ने अवस्था हुनु हो। आजको पडकास्टमा हामी यिनै दुई विषयमा चर्चा गर्दैछौँ। लोकतन्त्रको अन्तर्राष्ट्रिय दिवस सेप्टेम्बर 15 तारिखको दिन विद्युत लामिछानेले राष्ट्रिय मानवाधिकार आयोगका सदस्य मोहना अन्सारी र वरिष्ठ पत्रकार तारानाथ दाहालसँग यसबारे बहस चलाउनु भएको थियो। सोही बहसलाई फ्रिडम चौतारी पडकास्टको यस श्रृङ्खलामा समेटिएको हो। अब सुनौ विद्युत लामिछाने सदस्य अन्सारी र पत्रकार दाहाललाई।
नमस्कार, आजको श्रृङ्खलामा हामी इन्टरनेसनल डे अफ डेमोक्रेसीको सन्दर्भमा आज हामी लोकतन्त्र र मानवाधिकारको विषयमा कुरा गर्न गइरहेका छौँ। हामीसँग दुईजना अतिथि हुनुहुन्छ। राष्ट्रिय मानवाधिकार आयोगकी आयुक्त मोहना अन्सारीजी हुनुहुन्छ भने वरिष्ठ पत्रकार तथा नागरिक अधिकार अभियन्ता तारानाथ जालजी हुनुहुन्छ। यहाँहरूलाई म कार्यक्रममा स्वागत गर्न चाहन्छु।
नमस्कार है सबैजनालाई।
संयुक्त राष्ट्र संघले हरेक वर्ष चाहिँ सेप्टेम्बर 15 चाहिँ विश्वभर लोकतन्त्रको अवस्था चाहिँ के छ भनेर बुझ्नको लागि चाहिँ हरेक सेप्टेम्बर 15 चाहिँ इन्टरनेसनल डे अफ डेमोक्रेसीको रूपमा मनाउने गरेको छ। हाम्रो सन्दर्भमा चाहिँ नागरिक अधिकारहरू के कसरी गइरहेका छन्, पाएका छ कि छैनन्, लक्षित वर्गसम्म पुग्न सकेको छ कि छैन, हाम्रो लोकतन्त्रको अवस्था के छ, यो विषयमा कुरा गर्नको लागि चाहिँ हामीसँग अतिथिजीहरू हुनुहुन्छ। म पहिलो प्रश्न मोहना अन्सारीजीलाई राख्न चाहन्छु। यो विश्वव्यापी घोषणापत्रहरू धेरै पढियो, हाम्रै संविधानमा पनि नागरिक अधिकारको कुराहरू धेरै लेखेका छन्, तर त्यो नागरिक अधिकार निश्चित त्यो लक्षित वर्गसम्म पुग्न नसक्नुको कारण के होला?
धन्यवाद विद्यार्थी। यहाँहरू सबैजनालाई पहिला त शुभकामना दिन चाहन्छु। हाम्रो मुलुकमा हामी जसरी अहिले अभ्यास गर्दै आइरहेछौँ नागरिक राजनीतिक अधिकार र त्यसैसँग जोडिएर लोकतन्त्र प्रजातन्त्र गणतन्त्र को बीचमा चाहिँ मानवाधिकारको कुरा आज हामी गर्दैछौँ र विशेष गरेर अब विश्व प्रजातन्त्र दिवस जसलाई चाहिँ हामी युएनकै डेक्लरेसन सँगसँगै जोडिएर म्याग्ना कार्टा सँगसँगै जोडिएर हामीले विश्वले नै मनाउँदै आइरहेको छ र यसलाई चाहिँ हामी जस्तै नागरिक अधिकार लक्षित वर्गसम्म पुग्यो कि पुगेन भन्ने जुन विद्युतजीको प्रश्न छ त्यो प्रश्न एकदमै सहज छ तर त्यसको जवाफ चाहिँ एकदम जटिल छ र त्यो जवाफ चाहिँ धेरैलाई मन पनि पर्दैन। मन किन पर्दैन भन्दाखेरि हामीले राजनीतिक अधिकारको अभ्यास धेरै लामो समयदेखि गर्दै आइरहेका छौँ। नेपालमा प्रजातन्त्रको स्थापना कालदेखि नै हामीले नागरिक र राजनीतिक अधिकारलाई राम्ररी एक्सर्साइज पनि गर्यौँ, यो बेला बखत कुण्ठित पनि भयो, तर लक्षित वर्गले के पाए भनेर हाम्रो जुन एउटा प्रश्न छ नि मूल प्रश्न, लक्षित वर्ग जटिल अहिले सङ्कटमा छ। हुने खाने र हुँदा खाने यो दुईटा वर्ग बीचको जुन एउटा सङ्घर्ष छ त्यो जिउका त्यौँ छ। तपाईँ हामी सङ्घर्ष गरेर आफूलाई जुन पनि अवस्थाबाट हामी यो अवस्थामा आयो, अब मेरै पछिल्लो पुस्ता हेर्ने हो भने हुँदा खाने वर्गको अवस्थामा थियो र लक्षित वर्ग अहिले कसरी कुण्ठित भइरहेछ भन्दाखेरि उसको रोजगार गुमिरहेको अवस्था छ, उसले नागरिक अधिकार भोट जुन किसिमले कास्ट गरेको थियो उसको अपेक्षा थियो आशा थियो तर उसले उसको भोटलाई किनभने हरेक व्यक्तिले आफूले जब आफ्नो नागरिक अधिकार प्रयोग गरेर जनप्रतिनिधि चुन्छ र त्यो जनप्रतिनिधिप्रति उसको जुन आशा छ अपेक्षा छ त्यो बमोजिमको कामहरू नहुँदाखेरि लक्षित वर्गसम्म त्यो कुरा नपुगेको हामी सबैलाई आभास हुन्छ। अब के कुरा पुगेन भनेर मैले यसलाई हेरौँ अलिकति थोरै धेरै लामो त म यसलाई जवाफ म ताराजीलाई नै छोडिदिन्छु यो जवाफ, उहाँले नै यसलाई अलिकति अझ बढी किनभने अहिले उहाँको जुन अहिले जनसम्पर्क अहिले वृहत रूपमा जसरी अगाडि बढिराख्नु भएको छ उहाँसँग यसका धेरै प्र्याक्टिकल इक्जाम्पलहरू पनि छन्। तर मैले दुईटा मात्रै कुरा, एउटा चाहिँ रोजगारी गुमेको र त्यसपछि कोभिडको प्रभावमा परेर नागरिकले उपचार खोजिरहेको। हिजो राति मलाई 11:30 बजे एउटा भिडियो आएको छ, नागरिककोमा अथवा लक्षित वर्गले अधिकार कसरी पाए भन्दा, राति 11:30 बजे त्यो भिडियो आएको छ, म एउटा काम गर्दै थिएँ, अलिकति काममा व्यस्त थिएँ, त्यो भिडियो खोलेर हेर्दाखेरि मलाई यस्तो अप्ठ्यारो अवस्था महसुस भयो भन्दाखेरि, हिजो नै एउटा स्वास्थ्य मन्त्रालयको एउटा निर्णय, अब हामीले निम्न वर्गीयलाई मात्रै उपचार गर्छौँ, उपचारमा कसरी विभेद गर्न सकिन्छ, तर निम्न वर्गीयले पनि उपचार नपाएको अवस्था, एउटा रोजगारी गुमेको, अर्को कोभिडको महामारीको कारणले गर्दाखेरि उपचारको लागि भौतारी रहेका नागरिक हामीले पाएका छौँ, ती व्यक्ति, ती एकजना बाबुको आवाज हो त्यो भिडियोमा, जसले आफ्नो छोरीको जीवन रक्षाको लागि प्रदेश 2 काठमाडौँसम्म काठमाडौँको हरेक अस्पताल चाहनु भयो, तर उहाँले आफ्नो छोरी बचाउन सक्नु भएन। त्यो भिडियोले यति सामान्य कुरा बताइरहेको छ, र मैले यसो लक्षित वर्गसम्म पुग्न सक्यो कि सकेन, सायद मलाई लाग्छ त्यो भिडियोले नै धेरै कुराहरू बताइरहेको छ। यस्ता तमाम भिडियोहरू हामीले पाइरहेका छौँ, र वास्तविक रूपमा भन्ने हो भने एकदमै सानो तबकालाई हामीले ती सेवा सुविधा पुर्याउन सकेका छौँ, तर एउटा मास अहिले पनि ती धेरै तमाम सेवा सुविधाबाट अथवा आफ्नो नागरिक अधिकारको प्रयोग र उपभोगबाट वञ्चित छ।
म यही तपाईँलाई जोड्न चाहेँ, तपाईँले भन्नुभयो धेरै मास अझसम्म पनि जोडिन वञ्चित छ, उपचार सेवा पाएको छैनन्, यसमा चाहिँ मानव अधिकार आयोगको भूमिका के छ? तपाईँ आयुक्त भइकन तपाईँले गर्नुपर्ने दायित्व यसमा के छ? मानव अधिकार आयोगले चाहिँ किन गर्न सकेको छैन? अझ सोसियल मिडियाहरूमा देखिन्छ मानव अधिकार आयोगले चाहिँ प्रतिबन्ध मात्रै तयार पार्ने काम मात्रै भइरहेको छ, सरकारलाई जवाब दिन सकेको छैन, हो भने यसको औचित्य चाहिँ के भयो त? तपाईँहरूले किन चाहिँ गर्न सक्नु भएन? तपाईँहरू ठाउँबाट के गर्न बाँकी थियो, कति काममा चुक्नु भयो?
प्रश्न हामी माथि पनि तेर्सिन्छ, जसरी यहाँले भन्नुभयो मानव अधिकार आयोगले यसमा के गरिरहेछ भन्दाखेरि, यसमा अब कस्तो छ भन्दाखेरि यसको सठिक जवाफ छैन अहिलेको अवस्थामा। अहिले महामारीको अवस्था हामीलाई पनि त्यसले छोएको छ, हामीलाई पनि असर गरेको छ, र हामीले आफ्नो दायित्व जुन अहिले छ नि, हाम्रो पत्र मार्फतबाट अथवा सामाजिक सञ्जाल मार्फतबाट अथवा प्रत्यक्ष, अब प्रत्यक्ष हाम्रो भेटघाट एकदमै कम छ, त्यसबाट हामीले प्राप्त जति पनि सूचना छ त्यो सूचनाको आधारमा सरकारलाई ध्यान आकर्षण गराउने काम र केही कुराहरू, फलानु ठाउँमा यो कुरा भएन भनेर भन्ने बाहेक हामीसँग अहिले उपाय केही छैन। त्यसको कारण एउटा के छ भन्दाखेरि, यो लामो समयसम्म जसरी मानव अधिकार आयोगलाई यहाँले प्रश्न गर्नुभयो, म एउटा उदाहरण दिन चाहन्छु। नेपालको संविधान 2072 जारी भयो, 2072 नेपालको संविधान जारी भइसकेपछि मानव अधिकार आयोगले आजको दिनसम्म आफ्नो कानुन प्राप्त गर्न सकेको छैन। संविधान जारी भएको 6 महिनाभित्र 1 वर्षभित्र मानव अधिकार आयोगले त्यो कानुन आफ्नो प्राप्त गर्नुपर्ने थियो, जसबाट उसलाई काम गर्न झन् सहज हुने थियो, तर आजको दिनसम्म पनि आइसक्दाखेरि आफूले कानुन प्राप्त नगर्दाखेरि यहाँ ले अब कल्पना गर्न सक्नुहुन्छ कस्तो अवस्था छ, कस्तो निरीह अवस्थामा छौँ हामी। यो देशको प्रजातान्त्रिक संस्थाहरू भन्छौँ हामीले, मानव अधिकार आयोग पनि त्यही मध्येको एउटा हो, र मानव अधिकार आयोग जति बलियो हुन्छ, जति सशक्त हुन्छ, त्यसले नागरिकको अधिकारलाई त्यति नै एउटा सुनवाई र एउटा उच्च उसमा चाहिँ पुग्छ। तर अहिलेको अवस्थामा आइसक्दाखेरि मानव अधिकार आयोग प्रतिको जुन एउटा दृष्टिकोण छ, आम नागरिकको एकदमै आशा भरोसाको केन्द्रको रूपमा छ, र आयोगले गर्न सक्ने काम आफ्नो सीमित दायराभित्र बसेर गरि नै रहेको छ, तथापि यो पूर्ण चाहिँ होइन। यदि अहिले झन् यो कोभिडको बेलामा झन् धेरै काम गर्नुपर्ने थियो, तर अहिलेको अवस्था कस्तो आइदियो भन्दाखेरि, कोभिडले हामीलाई कुन ठाउँमा पुर्यायो भन्दाखेरि हामी आफै पनि अलिकति निरीयताको अवस्थामा चाहिँ पुगेका छौँ।
यसै सन्दर्भमा ताराजालाई जोड्न चाहे, व्यवस्थाहरू निकै परिवर्तन भयो, प्रजातन्त्रको लागि आन्दोलन भयो, 46 आन्दोलन भयो, 62 आन्दोलन भयो, लोकतन्त्र भनियो आयो, यसमा भूमान्छेहरू नै अघि सरे व्यवस्था परिवर्तनको लागि लड्नको लागि भूमान्छेहरू नै आयो, तर जब व्यवस्था परिवर्तन भयो, जब सरकारहरू बन्न थाले, तब यही भूमान्छेहरू उत्पीडित हुन थाले, उनीहरूको अधिकारहरू हनन हुन थाले, अधिकार पाएनन्, उनीहरूले खोजेको लोकतन्त्र पाएनन्। यो किन चाहिँ हाम्रो खोजेको लोकतन्त्र चाहिँ किन पाउन सकिरहेको छैन?
धन्यवाद छ विद्युतजीलाई, र यो हामी सबैले आस्था प्रकट गर्नुपर्ने र हामी सबैले यो आस्थाका लागि केही न केही प्रयत्न गर्नुपर्ने दिनको रूपमा यसलाई हामीले अगाडि बढाउँ भन्ने म आह्वान पनि गर्न चाहन्छु। जहाँसम्म तपाईँको प्रश्न छ, हामीले लोकतन्त्रका लागि अथवा नागरिक अधिकारका लागि जुन किसिमका सङ्घर्षहरू निरन्तर भइरहेका छन्, राजनीतिक सङ्घर्षहरू, विभिन्न सङ्घर्षहरू भए, तर त्यसको प्रतिफल फेरि पनि जो सङ्घर्षमा घुमिएका थिए, जसले सङ्घर्षमा भाग लिए र जसले परिवर्तनलाई अगाडि बढाए, उनीहरूको तहसम्म पुग्न सकेको छैन, किन होला भन्ने यो जहाँसम्म प्रश्न छ, यो असाध्यै महत्त्वपूर्ण प्रश्न हो र त्यसको जवाफ मलाई लाग्दछ जसले बागडोर हाँके र परिवर्तन पछिको अवस्थालाई सम्हाल्ने एउटा नेतृत्वको भूमिका पाए उनीहरूले यसको सही जवाफ दिनुपर्ने हो र प्रश्न उनीहरूको कर्तव्यप्रति उनीहरूको कार्यक्षमताप्रति तेर्सिराखेको छ। म एउटा आजको दिनमा के भन्न चाहन्छु भने यो डेमोक्रेसी भनेको एउटा लामो सङ्घर्ष हो र त्यो एउटा निरन्तर लडाइँ हो। त्यसले डेमोक्रेसी हामीले स्थापना गऱ्यौँ अथवा डेमोक्रेसी हामीले ल्यायौँ, डेमोक्रेसी हामीले हासिल गऱ्यौँ, अब त सारा हाम्रो नागरिक अधिकारहरू सुनिश्चित हुनुपर्ने थियो, भइसके, हाम्रा आर्थिक सामाजिक सांस्कृतिक अधिकारहरू, अझ अल्पसंख्यकको अधिकारहरू, हेपिएका भई मान्छेहरूको खान पाउने अधिकार, बाँच्न पाउने अधिकार, उनीहरूको आत्मस्वाभिमानको अधिकार त झन् सुरक्षित हुनुपर्ने हो, उनीहरूको रोजगारीको हक पाउनुपर्ने हो, उनीहरूले स्वास्थ्य उपचारको हक पाउनुपर्ने हो, उनीहरूले शिक्षाको अवसर पाउनुपर्ने हो, धनी र गरिब बीचको खाडल हटेर जानुपर्ने हो। जति पनि हामी कुराहरू गर्छौँ ती कुराहरू भनेको डेलिभरी हो, डेमोक्रेसीले दिने डेलिभरी हो, डेमोक्रेसीले दिने डेलिभरीको सन्दर्भमा र डेमोक्रेसीको ड्युटी हो, कर्तव्य हो र उसले दिनुपर्ने, उसले सम्पादन गर्नुपर्ने, उसले प्रवाह गर्नुपर्ने डेलिभरी हो। त्यो कुरामा चाहिँ धेरै नै हाम्रा व्यवस्थाहरू चुकेका छन् र डेलिभरीतर्फ हाम्रो ध्यान गएको छैन। त्यसको लागि के हुन्छ त भन्दा डेमोक्रेटिक एउटा फ्रेमवर्क हामीले त पायौँ, तर त्यो डेमोक्रेसी भनेको अल्टिमेटली के हो भने डेमोक्रेटिक गभर्नेन्स हो। जबसम्म डेमोक्रेटिक गभर्नेन्स हुन सक्दैन, त्यो डेमोक्रेटिक गभर्नेन्स भएन भने त्यसको डेलिभरी क्यापेसिटी चाहिँ सीमित भएर जान्छ। त्यो एउटा सर्टेन वर्गको एउटाले मात्रै त्यहाँ एक्टरको भूमिका चाहिँ खेलिरहेको हुन्छ र त्यो गर्दाखेरि आम मान्छेको व्यवस्था बन्न सक्दैन यो प्रणाली र त्यो यथार्थमा डेमोक्रेसी पनि हुन सक्दैन। त्यसैले हामी अहिले जुन एकदम दर्दनाक कथाहरू सुनिरहेका छौँ, देखिरहेका छौँ, मानिसहरूको आवाज उठिरहेको छ, पीडाहरू व्यक्त भइरहेको छ, सङ्कटहरू छन् र त्यसप्रति संवेदनाको कमी छ, संवेदनशीलता नै छैन। व्यवस्था जसले हाँकिरहेका छन् उनीहरू त्यसप्रति संवेदनशील भइरहेका छैनन्। यसलाई हामी कसरी अर्थ्याउन सक्छौँ भनेदेखि डेमोक्रेसी भनेको एउटा ओठे भक्तिको विषय मात्र होइन, एउटा शाब्दिक व्यवस्था मात्रै होइन र एउटा राजनैतिक फ्रेमवर्क मात्रै पनि होइन। त्यहाँभित्रको त्यसको इसेन्स के हो भनेदेखि ह्युमन राइट्सलाई परिपूर्ति गर्ने कर्तव्य राजनीतिक प्रणालीको हुन्छ र त्यो पनि डेमोक्रेटिक प्रोसेसद्वारा एउटा एडुकेट डेमोक्रेटिक इन्स्टिट्युसनहरू खडा गरेर कानुनको शासन मार्फत सारा मानिसहरूलाई त्यो ह्युमन राइट्सको कुरा गर्छौँ नि हामी, त्यसमा सिभिल राइट्सको कुरा होला, पोलिटिकल राइट्सको कुरा होला, त्यसमा चाहिँ फ्रिडमको कुरा होला, इक्वालिटीको कुरा होला र त्यसमा तमाम फन्डामेन्टल राइट्सहरू होलान्, अथवा हाम्रो चाहिँ ह्युमन राइट्सको डिक्लेरेसन जुन हामीले अनुमोदन गरेका छौँ संयुक्त राष्ट्र सङ्घको जुन बडापत्र भन्दछौँ त्यसकामा उल्लेख भएका 28-29 जुन बेसिक ह्युमन राइट्सका कुराहरू छन् जहाँ सांस्कृतिक अधिकार, सामाजिक अधिकार, आर्थिक अधिकारदेखि लिएर एउटा मानिसको बाँच्न पाउने अधिकारसम्मका जति पनि कुराहरू छन् ती कुराहरूलाई मेरो म यो डेमोक्रेसीमा ब्युरोक्रेट छु, म यो डेमोक्रेसीमा पोलिटिकल इलेक्टेड रिप्रेजेन्टेटिभ छु, म यो डेमोक्रेसीको ड्राइभिङ सिटमा बसिरहेको छु, म यो डेमोक्रेसीको एउटा एक्टर हुँ, त्यसकारण मेरो ड्युटी यो कुरा डेलिभरी गर्ने हो भन्ने कुराको अहसास नभएको नेतृत्व अथवा अहसास नभएको सिस्टममा त्यहाँ पात्रहरूको कारणले नै अहिले पनि हामी के छौँ त भन्दाखेरि लोकतन्त्र लोकतन्त्र त भनिरहेका छौँ तर त्यो लोकतन्त्रले गर्नुपर्ने र दिनुपर्ने र पुर्याउनु पर्ने सेवा दिन सकिरहेको छैन, त्यसले जुन प्रतिफल दिनुपर्ने हो त्यो प्रतिफल पाउन सकिरहेका छैनौँ, जसले गर्दाखेरि एक किसिमले डेमोक्रेसीको प्रति नै मान्छेको फेथ आस्थामा चुनौती खडा भएको छ।
यो लोकतन्त्र आएपछि लोकतान्त्रिक सरकार चाहिँ अझ अहिलेको अवस्था भनौँ भने राष्ट्र सङ्घले के भनेको छ भने सरकार चाहिँ यो सिचुएसनमा जनताप्रति उत्तरदायी हुनु पर्यो, जनताप्रति रेस्पोन्सिबल हुनु पर्यो। तर यो अवस्थामा अहिले हामीले के सुनिएको छ भने भ्रष्टाचारका काण्डहरू मात्रै धेरै सुनिए यो कोभिडको सिचुएसनमा, यसमा चाहिँ किन हामीले आफै जनताले नै चुनेर पठाएको सरकारलाई चाहिँ हामीले किन हामीप्रति नै उत्तरदायी बनाउन हामीले सकेनौँ कि सरकार आफै उत्तरदायी नभएको होला?
दुइटै कुरा हो, यो डेमोक्रेसी एउटा इलेक्टेड रिप्रेजेन्टेटिभ डेमोक्रेसीको अभ्यासमा हामी छौँ, चाहे त्यो हाम्रो स्थानीय तह होस्, प्रादेशिक तह होस् या सङ्घीय तह होस्, त्यहाँ हामी आवधिक निर्वाचनद्वारा केही मानिसलाई चुन्छौँ र उनीहरूलाई शासनको बागडोर जिम्मा लगाउँछौँ र उनीहरूबाट राम्रो कार्य क्षमता हुनेछ र उनीहरूले सेवा दिनेछन्, उनीहरूले कर्तव्य पुरा गर्नेछन् भने हामी ठान्दछौँ र धेरै हदसम्म नेपाली नागरिकहरूले पनि त्यो जुन निगरानीको भूमिका हो, एउटा दबाब दिने भूमिका हो, त्यो कुरामा हामी त्यति जागरुक छैनौँ र सक्रिय नागरिकत्व भन्छु म यसमा एउटा एक्टिभ सिटिजनको रोलमा हामी धेरै ध्यान दिँदैनौँ। हामी के गर्छौँ भने आक्रोश पोख्छौँ, हामी गुनासो पनि गर्छौँ, तर त्यो कहिले गर्छौँ भने प्रोसेसहरूमा हामी हेरिरहेका हुँदैनौँ र हामी त्यसलाई निरन्तर गरिरहेका हुँदैनौँ। हामी एउटा चुनावमा हाई एम्बिसियसको अपेक्षा राख्छौँ, धेरै नै प्रोमिसेसहरूबाट हामी प्रभावित हुन्छौँ, तर त्यो कुराहरूलाई निरन्तर फलोअप गर्ने, त्यसमाथि प्रश्नहरू राख्ने, त्यसको त्यो कामको जिम्मा लिएको मान्छेको कार्यको बारेमा निगरानी राख्ने, उसले के गरिरहेको छ भनेर खोजी तलास गर्ने र त्यसबारे उसलाई जवाबदेही र उत्तरदायी बन्नको लागि जुन किसिमको दबाबहरू सिर्जना गर्नुपर्ने भूमिका नागरिक पङ्क्तिबाट पनि कमी भएको म देख्छु। अब शासन प्रणालीमा जवाबदेही हुनुपर्ने, पारदर्शी हुनुपर्ने, उत्तरदायी हुनुपर्ने, नागरिक मैत्री हुनुपर्ने, नागरिकको पीडा दुःखको सेवा दिनुपर्ने त त्यो त कर्तव्य नै हो। हेर्नुहोस्, त्यो कर्तव्यमा शासकहरू जो पुगेका छन् उनीहरूको त त्यो हुनै पर्ने हो, तर किन भइरहेका छैनन् त भन्दाखेरि त्यहाँ नियतको प्रश्न छ। देखाउँदा एउटा कुरा छ तर ब्याक अफ द माइन्ड अरू कुराहरू छ। भनेको त्यहाँ चाहिँ के छ त भन्दा आफ्ना मान्छेहरूलाई सुख सुविधा दिनु पर्यो, आफूले धेरै धन पैसा आर्जन गर्नु पर्यो, अनि भोलिको पनि चुनाव जित्नु पर्यो, अनि आफ्ना शाखा सन्तानसम्मलाई एउटा उच्च क्लासमा पुर्याउनु पर्यो भन्ने जुन कुनियतले भरिएको छ हाम्रो पदाधिकारीहरू हुनेहरूको, उच्च तहमा पुग्नेहरूको, त्यसले के गर्छ त भन्दा उनीहरूको पछाडिको दृष्टिकोण अर्कै हुन्छ, अगाडि बोल्ने कुरा अर्कै हुन्छ। त्यसैले ती प्रश्नहरूमा हामीले चाहिँ खोज्नु पर्यो, उठाउनु पर्यो। त्यसले अब शासन व्यवस्था फेरि के हुन्छ भने हामीले आदर्शको कुरा मात्रै गरेर हुँदैन, आइडियल ढङ्गले उनीहरू जवाबदेही हुनु पर्थ्यो, उत्तरदायी हुनु पर्थ्यो, जनसेवी हुनु पर्थ्यो भनेर मात्रै हुँदैन, त्यो हुँदैनन्। त्यसका लागि नै हामीले नियन्त्रण र सन्तुलनका विभिन्न इन्स्टिट्युसन्सहरू डेमोक्रेसीमा खडा गरिएको हुन्छ, तर त्यो डेमोक्रेसीमा खडा गरेका सबै इन्स्टिट्युसनहरूले फेरि वेल फङ्सन गर्नुपर्छ। तिनीहरू सुसंरचित संस्थाहरू पनि हामीलाई डेमोक्रेसीमा चाहिन्छ भनेदेखि त्यस्ता संस्थाहरूले आफ्नो ढङ्गले राम्रो काम गरिदिएको हुनु पर्यो। सरकारले राम्रो काम गर्दैन, अदालतले राम्रो काम गर्नु पर्यो, अदालतले त्रुटि गरिरहेको छ, संसदले त्यसलाई चेक एन्ड ब्यालेन्स गर्नु पर्यो, संसदले राम्रो काम गरिरहेको छैन, नागरिकले त्यसमा गर्नु पर्यो, मानवाधिकार आयोगले राम्रो काम गरेन, मानवाधिकार सङ्गठनहरूले घचघच्याउनु पर्यो, अख्तियार दुरुपयोग अनुसन्धानले काम गर्नु पर्यो, लोकसेवाले गर्नु पर्यो, महालेखा परीक्षकले ठिकसँगले काम गर्नु पर्यो। डेमोक्रेसीमा जति पनि इन्स्टिट्युसन्स र एक्टर्सहरू हुन्छन् ती इन्स्टिट्युसन र एक्टर्सले आफ्नो रोल आफ्नो ठाउँबाट ठिक ढङ्गले गर्न नसक्दा के हुन्छ त भन्दा यो इलेक्टेड गभर्मेन्ट के हुन्छ भनेदेखि त्यसमा सर्वसत्तावादी भए हुने उसको अन्तर्निहित चरित्र नै हुन्छ, र संस्थाहरू कमजोर भइदिए र नागरिकको जागरूक निगरानी भइदिएन भने ऊ झन बढी सर्वसत्तावादी अधिनायकवादी भएरै जान्छ। अधिकार जसले पाउँछ उसले आफ्नो अधिकार, यो जनताले मलाई दिएको मेरो चाहिँ उपहार हो, यो जनताप्रति मेरो जवाब छ, यो मेरो जुन पाएको छु मैले भन्ने कुरा हुँदैन कि यो मैले एउटा अवसर पाएँ, अब यो अवसरलाई मैले चाहिँ आफ्नो फाइदाका लागि मैले प्रयोग गर्नुपर्छ भन्ने कुरा प्रभावशाली भइरहेको छ। त्यसैलाई हामी के भन्छौँ भने एउटा लोकतान्त्रिक संस्कृतिको अभाव हो यो। त्यसैले डेमोक्रेसी मात्रै भएर हुँदैन, डेमोक्रेसी एउटा कल्चर हो। जब डेमोक्रेसीलाई हामीले एउटा संरचनामा मात्रै हेऱ्यौँ, संरचनामा हेरेको डेमोक्रेसीले त्यसले रिजल्ट दिँदैन, त्यसलाई कल्चरको रूपमा हामीले चाहिँ प्रवर्धन गर्न सक्नुपर्छ। त्यसैले डेमोक्रेटिक कल्चरकै हामी कहाँ चाहिँ अभाव भयो।
अब म मोना दिदीतिर जान चाहन्छु, कोभिडको सिचुएसन छ, यसमा अब सबै निकायहरू लगभग सबै नै यसबाट प्रभावित भएका छन्। यो अवस्थामा मैले हिजो भर एउटा आँकडा पनि हेरेँ, लगभग गर्भवती भएर स्वास्थ्य सञ्चार पुग्ने महिलाहरूको सङ्ख्या चाहिँ 50%ले चाहिँ डिक्लिनेसन भएको छ अरे। अब यसबाट जन्मिने शिशुहरू भविष्यमा होला, यसको लागि चाहिँ मानवाधिकार आयोगले चाहिँ के चाहिँ गरिरहेको छ? यो अहिलेको सिचुएसनमा जनताका चाहिँ आधारभूत कुराहरू सुविधाहरू पुगेको छ कि छैन भनेर मानवाधिकार आयोगले के निगरानी गरिरहेको छ, के कामहरू गरिरहेको छ?
हामी कस्तो भयो भन्दाखेरि यो जति पनि अहिले मानवाधिकारको कामहरू हामी गरिरहेछौँ, हामी मैले अघि सुरुमा पनि भने यसलाई हामीले थोरै लिमिटेड गर्नुपर्ने अवस्था आएको छ। यो लिमिटेड गर्नुपर्ने कारण के हो भन्दाखेरि अब एउटा त आफ्नो कर्मचारीहरूको पनि सुरक्षाको विषय छ, र त्यसपछि एउटा मानसिकता पनि छ। यो कोभिडको कारणले सबैमा एक किसिमको नकारात्मक प्रभावहरू पनि परेको छ। जहाँसम्म रह्यो हामीले गरिरहेका कामहरू हाम्रो कस्तो छ भन्दाखेरि आफ्ना ती प्रदेश कार्यालयहरू, त्यसपछि विभिन्न यो सङ्घ संस्थासँग जोडिएका महासङ्घ जुन छन् नि, र विशेष गरेर एनजिओ फेडरेसन भन्छौँ हामी यसलाई, मानव अधिकार आयोगले यो चैत वैशाखको महिनामा, वैशाखको मध्य मध्यतिर एनजिओ फेडरेसन, त्यसपछि पत्रकार र नेपाल बार, यो सम्मिलित एउटा समूह बनाएको थियो। पत्रकारले चाहिँ सूचनाको उसबाट र एनजिओ फेडरेसनले चाहिँ लोकल लेभलमा कसरी कामहरू भइरहेछ त्यसको निगरानीहरू, त्यसका प्रतिवेदनहरू ल्याउने, त्यसपछि मिडियाले चाहिँ सम्प्रेषण गरेका सूचनाहरू, त्यसमा कसरी यो सूचनाहरू आइरहेका छन् त्यो सूचनाहरूलाई एक ठाउँमा राख्ने। अब हामी यो बिचमा चाहिँ यो माध्यमलाई प्रयोग गरेर हामीले काम गर्यौँ र आफ्ना विभिन्न वेबसाइटहरू मार्फतबाट पनि सूचना सङ्कलन गर्यौँ। दुखद पक्ष के रह्यो भन्दाखेरि जुन हामीले सुरुमा दिएको एउटा एक किसिमको हामीले प्रपोज गरेका थियौँ नि कोभिडलाई यसरी डिल गर्न सकिन्छ जो चाहिँ जोखिममा रहेका समूहहरू छन् जस्तै महिला गर्भवती महिला बाल बालिकाहरू त्यसपछि भर्खरै सुत्केरी भएका त्यसपछि कामविहीन भएका जति पनि कामदारहरू भारतबाट आइरहेका छन् अथवा खाडी मुलुकबाट आइरहेका छन् तिनीहरूको लागि गर्नुपर्ने जुन विशेष व्यवस्थाहरू थियो त्यो विशेष व्यवस्था अन्तर्गत चाहिँ अगाडि बढ भनेर हामीले सुझाव सुरुमै दिएका थियौँ तर त्यो सुझावलाई कति प्रतिशत कार्यान्वयन भयो भनेर हामी हेर्ने हो भने मलाई लाग्छ धेरै नै कम छ त्यसको रेसियो अहिलेको यो बिचमा यो छ महिनाको बिचमा दिएको त्यसपछि गर्भवती महिलाहरूको अवस्था कस्तो भयो भन्दाखेरि नेपाल मेडिकल काउन्सिलले एउटा सूचना जारी गर्यो एकदमै आवश्यक नभएको खण्डमा अस्पतालमा नआउनु भनेर सूचना जारी गर्यो र जुन हाम्रो स्वास्थ्य स्वयंसेवी परिचालन गरेर हामीले कोभिडलाई चाहिँ सम्बोधन गर्ने जुन सुरुमा चाहिँ सिसिएमसीको जुन एउटा योजना थियो यति हजार स्वास्थ्य कर्मी हामी स्वास्थ्य स्वयंसेवी परिचालन गर्छौँ काउन्सिलिङको लागि यहाँ दुनियाँभरि जुन कुराहरू हामीले सुनेका थियौँ त्यो चाहिँ वास्तविक रूपमा त्यसरी अगाडि बढ्न सकेन त्यसपछि पछिल्लो समय के आयो भन्दाखेरि हामी थोरै मात्रामा काउन्सिलिङको कामहरू गर्छौँ भनेर अगाडि आयो र त्यो काउन्सिलिङको काम गर्नको लागि स्थानीय स्तरबाट जसरी कामहरू अगाडि बढे त्यो कामहरू हामीले वास्तविक रूपमा हेऱ्यौँ कि त्यसलाई दुई चारवटा कुरा हेऱ्यौँ दुई चार ठाउँमा राम्रो कामहरू भयो तर जुन रूपमा गर्भवती महिलाहरूलाई परामर्श आइरन ट्याब्लेटहरू फलोअप चेकअपहरू हुनुपर्ने थियो त्यो हुन सकेन र उनीहरू स्वास्थ्य संस्था जानबाट वञ्चित भए र त्यसले गर्दाखेरि मातृ मृत्युदर चाहिँ जोखिममा पर्यो जस्तै हामीले हेऱ्यौँ कतिपय पहाडी जिल्लाहरू दुर्गम जिल्लाहरूमा अहिले पनि अवस्था कस्तो छ भने त्यहाँ त्यो स्वास्थ्य केन्द्रहरूमा त्यो किसिमको सुविधा छैन जुन चाहिँ सहरमा हामीले पाउँछौँ र सहरमा पनि गर्भवती महिलाहरूमा कस्तो अवस्था देखियो भन्दाखेरि पिसिआर टेस्ट गरेर ल्याऊ अनि मात्रै भर्ना लिन्छौँ भन्ने किसिमका गुनासोहरू आजको दिनसम्म पनि यथावत रूपमै आइरहेका छन् हामीले सुरुमा पनि के भनेका थियौँ भन्दाखेरि आइसोलेसन र कोभिड केन्द्र भनेर छुट्याउनु पर्यो हामीले छुट्याएनौँ त्यो कुराहरू धेरै पछि त्यो भयो र त्यो धेरै पछि हुँदाखेरि के भइदियो भन्दाखेरि सबैतिर जोखिम भयो कोभिडको विषयलाई लिएर अथवा कोभिड सम्बोधनको लागि सबै अस्पतालमा इन्डोर्स गर्नु सकिँदैन त्यो गर्नुपर्ने हुँदैन किन हुँदैन भन्दाखेरि अस्पतालमा त सबै किसिमका बिमारीहरू आउँछन् र गर्भवती महिलालाई यदि हामीले सुरुमै डिस्करेज नगरे भए सुरुमै निरुत्साहित नगरेको भए सायद आज उनीहरूको जीवन चाहिँ जोखिममा पर्दैन थियो र उनीहरूले जुन सुरुमा जसरी पर्याप्त मात्रामा उनीहरूले काउन्सिलिङ पाउँथे सरसल्लाहहरू पाउँथे परामर्शहरू पाउँथे स्थानीय स्तरबाट किनकि स्वास्थ्य सेवा दुविधामै रह्यो के दुविधामा रह्यो कोभिड आइलाग्यो र कोभिड आइलाग्ने बित्तिकै यसको जुन किसिमको एउटा सञ्जाल पहिला विस्तार भएको थियो बिचमा कतिपय नीतिहरूले गर्दाखेरि यो स्वास्थ्य सेवा चाहिँ दुविधामा रह्यो कहिले स्थानीय स्तरले म्यानेज गर्ने भन्ने कहिले चाहिँ केन्द्रीय स्तरबाट म्यानेज हुने शिक्षा र स्वास्थ्य चाहिँ नेपालको एउटा व्यवस्थित कामहरू मध्ये लथालिङ्ग हुँदै गयो यो तपाईँ हामी सबैलाई थाहा छ लथालिङ्ग हुँदै गयो अब अहिलेको अवस्थामा आइसक्दाखेरि कतिपय ठाउँहरूमा मैले भने नि आइरन ट्याब्लेट पनि हामीले उपलब्ध गराउन सकेका छैनौँ र फलोअप टेस्ट पनि भइरहेको छैन तर यो केही यो बिच बिचमा चाहिँ बर्खा सुरु भइसकेपछि चाहिँ हामीले के अर्को एउटा जानकारी पायौँ भन्दाखेरि जुन ठाउँहरू कोभिडको उच्च जोखिममा थिए त्यो ठाउँहरू चाहिँ अहिले जोखिम घट्दै गएको कारणले केही कामहरू चाहिँ पुनः सुचारु भइरहेको अवस्था चाहिँ हामीले प्राप्त गरेका छौँ तर मैले जसरी भने नि यो कोभिडभन्दा अगाडि जुन अवस्थाहरू थियो गर्भवती महिलाहरूको लागि त्यो चाहिँ त्यति सहज वातावरण चाहिँ अझ पनि बन्न सकेको चाहिँ छैन एउटा प्रश्न देखिरहेको छु सायद यो पछिको लागि हो कि अहिलेको लागि हो
म त्यो पछि आउँला म तपाईँलाई यसैसँग जोड्न खोजेँ जुन तपाईँले भन्नुभयो तपाईँले धेरै पहल गर्नुभयो मैले यस्तो गरेँ उस्तो गरेँ अनि जुन डेमोक्रेसीको मूल मन्त्र के भन्छ भने ह्युमन राइट्सहरू चाहिँ सबै सुरक्षित हुनुपर्छ यसमा कसको कमजोरी त अब सरकार चाहिँ डेमोक्रेटिक नभएको कि सरकारले जनताको अधिकारहरू स्वास्थ्य शिक्षाकै अधिकार चाहिँ बेसिक राइट्स नै पुरा गर्न नखोजेको कि तपाईँहरूमा आफ्नोमा कमजोरी हो कि कसमा चाहिँ कमजोरी हो
मलाई लाग्छ यो दुवैतिर हो जस्तो लागिरहेको छ दुवैतिर यसलाई ओपन एउटा खुला रूपमा स्वीकार्नु पनि पर्छ दुवैतिर हो जस्तो लागिरहेको छ एउटा संवादहीनताको अवस्था हो अर्को हामीले दिएका जति पनि अब सिफारिसहरू छन् त्यसको कार्यान्वयन नभइरहेको अवस्था हो। तर तेस्रो एउटा के कुरा हो भन्दाखेरि हामी राष्ट्रिय मानवाधिकार आयोगले कुरा उठाउने के हो भन्दाखेरि हामीले तथ्यगत आधारमा जुन हामी सूचनाहरू ल्याउँछौँ त्यो सूचनाको आधारमा हामीले सिफारिस गर्छौँ र हाम्रा सिफारिसहरू जति चाहिँ सुनवाई हुनुपर्ने त्यति सुनवाई नभइरहेको अवस्था चाहिँ हो। र सरकारको तर्फबाट हामीले के प्राप्त गर्यौँ भन्दाखेरि एउटा चाहिँ अब सूचना कसरी हुन्छ लुकाउने त्यो नै देखेका छौँ हामीले र सही सूचना चाहिँ यदि हामीले ल्याएको सूचनालाई हामीले ट्याली गर्यौँ भन्दाखेरि त्यो सूचना तपाईँको सूचना गलत छ तपाईँले एकचोटि भेरिफाई गर्नु भनेर मलाई आफै पनि कतिपय पटक ओपन चुनौती उहाँहरूले दिनुभयो तर मैले त्यसलाई भेरिफाई गर्दै क्या मैले आफै नै विक्टिमहरूसँग प्रत्यक्ष रूपमा कुराकानी गर्छु यस्तो बेलामा र सरकारको डेलिभरीको कुरामा हामीले जब कुरा गर्छौँ डेलिभरी पुअर त छँदैछ स्लो पनि छ हेर्नुहोस् र जुन किसिमले यो 6 महिनामा काम गर्नुपर्ने थियो त्यो किसिमले चाहिँ हुन सकेन त्यो एकदम ओपन सिक्रेट छ सबैलाई थाहा छ त्यो कुराहरू हामीले भनेका थियौँ सुरुमै म फेरि पनि भन्छु यसलाई जोड दिएरै भन्छु क्वारेन्टाइन आइसोलेसन सेपरेट हुनुपर्छ यहाँलाई थाहा छ हामीले जब मानव अधिकार आयोगकै निर्देशनमा मानव अधिकार आयोगकै अनुरोधमा वुहानबाट जब विद्यार्थीहरूलाई ल्याइयो नि त्यो हामीले नै पहल लिएका थियौँ विशेष पत्राचार गरेर बोलाएर कुराकानी गरेर ती विद्यार्थीहरू त उद्धार गरेर आए र ती विद्यार्थीहरूको जुन किसिमको व्यवस्थापन थियो त्यो सबैलाई लोभलाग्दो थियो के लोभलाग्दो थियो कम्तीमा त्यही बेला त्यही किसिमले यदि सक्रियता देखाएर काम गरेको भए सायद आइसोलेसन क्वारेन्टाइन हस्पिटल यो 3 हामीले यदि एबिसिडी गरेर छुट्याइदिएको भए सायद आज हाम्रो गर्भवती महिलाहरूको अनाहकमा ज्यान गइरहेको छ त्यसपछि जुन किसिमले समुदायमा जोखिमहरू बढ्दै गइरहेको छ त्यसपछि अर्को हामीले गर्न नसकेको जुन किसिमको निराशा छ भनौँ न अहिले एक किसिमको निराशा छ मलाई सोध्नुहुन्छ मलाई पनि त्यो महसुस हुन्छ बेला बेलामा किन भन्दाखेरि के भइहाल्यो भने कसरी हामीले ट्याकल गर्ने कसलाई ट्रस्ट गर्ने बेला बखत सरकारले अलर्ट गरेको हटलाइन नम्बर उठ्दैन त्यसपछि सोर्स लगाउनुपर्छ पिसिआर टेस्टको लागि हामीले कसैको सहारा लिनुपर्छ यो कस्तो गन्जागोल अवस्था छ कि त्यसकारण हामीसँग कोष छ हामीसँग किटहरू पर्याप्त छ पैसा पनि छ तर हामी कता गएर रुमल लिएका छौँ जस्तो लागिरहेको छ यहाँनिर त्यस कारण स्रोत पनि छ र त्यसको एउटै आन्सर हो जुन किसिमको सर्भिस हुनुपर्ने थियो त्यो चाहिँ भइरहेको छैन र हामी सबैलाई थाहा छ अब डेमोक्रेसीको एउटा कोर भ्यालु हामी सबैलाई के एउटा कुरा हामीले बुझ्नुपर्छ भन्दाखेरि अकाउन्टेबल गभर्नेन्स हामीलाई चाहिन्छ के डेमोक्रेसीको ब्युटी नै त्यही हो तर हामीले अकाउन्टेबल गभर्नेन्स चाहिँ आजसम्म पनि पाउन सकेका चाहिँ छैनौँ न्यायको लागि मान्छे भौतारिरहेको हुन्छ ऊ चाहिँ मृत्युवरण गर्नुपर्ने अवस्था हुन्छ न्याय पाउँदैन
म टाढैबाट आएँ दिदी भन्नुभयो सरकारबाट नै अब सूचना लुकाउने सम्बन्धका कामहरू अब नागरिक अधिकारका कामहरूमा डिले गरेको अवस्था किन भइरहेको छ कि अब तपाईँ एउटा चाहिँ निडर वक्ताको रूपमा पनि लिन्छु म नागरिक स्वतन्त्रताको विषयमा बोल्नेमा यो नागरिक स्वतन्त्रताहरू किन हराउँदै गएका छन् किन यस्तो हुँदै गएको छ होला
मैले अघि नै पनि भनेको थिएँ एउटा मानव अधिकार नै लोकतन्त्रको लक्ष्य हो भन्ने कुरा हामीले मनन नगरेपछि हाम्रा काम कारवाहीहरूमा धेरै नै त्रुटिहरू भएर जान्छन् र सरकार यो डेमोक्रेटिक गभर्मेन्ट भनेको जहिले पनि एग्रेसिभ गभर्मेन्ट हुनुहुँदैन त्यो एउटा लिमिटेड गभर्मेन्ट हुनुपर्छ र त्यसले रेस्पोन्सिभ गभर्मेन्ट हुनुपर्छ रियाक्सन गभर्मेन्टले जनतालाई सम्बोधन गरिहाल्नुपर्छ जनताका कतिपय ल्याप्सेसहरू भइरहेको हुनसक्छ कमीहरू भएको हुनसक्छ मान्छेहरू कतै मारिएका हुनसक्छन् कहीँ उपचार नपाएका हुनसक्छन् कहीँ मानिस भोकै परिरहेको हुनसक्छन् विथितिहरू समस्याहरू भएको हुनसक्छ कहीँ भ्रष्टाचार भइरहेको हुनसक्छ कहीँ अन्याय भइरहेको हुनसक्छ किन भयो भन्नुभन्दा पनि भएपछि ती कुराहरूलाई ठिकसँगले सरकारले डिल गरेको छ कि छैन र ती कुराहरू भोलिका दिनमा नहुने गरी सुधारहरू गर्न तत्पर भएको छ कि छैन भन्नेतर्फ हेर्दाखेरि सरकार चाहिँ कस्तो देखिन्छ भनेदेखि होइन त्यसो भएकै छैन त्यस्तो त भएकै होइन सूचनाहरू लुकाउने तथ्यहरू लुकाउने यथार्थ र प्रमाणहरूलाई पनि इग्नोर गर्ने उपेक्षा गर्ने तिरस्कार गर्ने र त्यस्ता आवाज उठाउनेहरूप्रति आक्रामक ढङ्गले जाई लाग्ने भन्छ नि यो अरिङ्गाल लगाइदिने र सत्यको आवाजहरूलाई र यथार्थ आवाजहरूलाई यथार्थ सूचनाहरूलाई मिथ्या साबित गर्न खोज्ने र भ्रमात्मक आफ्ना न्यारेटिभ्सहरू बनाएर त्यसबाट चाहिँ आत्मरति लिन खोज्ने जुन स्वभावहरू देखिएको छ यो पछिल्लो समयमा त्यो चाहिँ डेमोक्रेसीको लागि सुहाउँदो छैन त्यसको पछाडि मैले के होला त भन्दा एउटा माइन्डसेट नै हो एउटा के हो भने एउटा त डेमोक्रेसीलाई राम्रोसँग आत्मसात गर्न नसक र के हो डेमोक्रेसी भन्ने कुराको बुझाइको कमी हो। दोस्रो कुरो डेमोक्रेसीमा मेरो कर्तव्यहरू के हुन्छन्, म कस्तो शासनका लागि यहाँ छु र के शासन दिने जिम्मेदारी मैले जनताबाट पाएको छु भन्ने कुरा भन्दा अलि बढी बुझेको। अब त मैले सबै राम राज्य नै जितेँ, अब मैले जे गरे पनि हुन्छ र मैले भनेको कुरा मात्रै सत्य हो, मैले थाहा पाएको कुरा मात्रै सत्य हो भन्ने किसिमको एउटा दम्भ र त्यस किसिमको एउटा कट्टरपन्थी चिन्तन र सोच जताततै देख्न सकिन्छ र इन्टरेक्टिभ पनि देखिँदैन। सरकारका संरचनाहरू भनौँ अथवा राज्यकै संरचनाहरू भनौँ इन्टरेक्टिभ छैनन्, एकोमोडेट गर्दैनन्, सहभागितापूर्ण छैन। जस्तो यहाँ मानव अधिकार आयोगकै मैले क्रिटिसिजम गरे होइन, मोनाजीले भन्नुभयो नि अहिलेको सङ्कट छ, कर्मचारीकै सुरक्षाको अवस्था छ, काम गर्ने वातावरण छैन, त्यो सत्य हो। तर उहाँहरूले भन्नुभयो नि हामी बार एसोसिएसनसँग, पत्रकार महासङ्घसँग, एनजिओ फेडरेसनसँग मिलेर संयन्त्र बनाएर, भाइ ती तिनवटा मात्रै संस्था के? तिनटै संस्थाले नेपालमा पुरा गरेको छ। जुन संस्था बार एसोसिएसनले अहिले इन्डिपेन्डेन्ट जुडिसियरीको काम गर्न सकेन भनेर सिनियर लयरहरूले अर्को मोर्चा खोल्नु भएको छ, पत्रकार महासङ्घ एउटा पत्रकारको जीवन रक्षा गर्न सक्दैन, एनजिओ फेडरेसन त्यो एनजिओहरूको प्रतिनिधि नै छैन, त्यो एउटा सर्टेन पोलिटिकल पार्टीको एउटा विङ जस्तो छ, त्यसले सिभिक स्पेसको बारेमा एउटा युनाइटेड नेसन्समा एउटा युपिआर त बुझाएन यो वर्ष। यस्ता इन्स्टिट्युसन्सहरू नै सबै हुन् भनेर हामी सबै के भने एउटा औपचारिकतामा फस्यौँ के, एउटा औपचारिकतामा जाने अनि समाजमा सबै एउटा बृहत्तर एकोमोडेसन नगर्ने र अरूको अस्तित्वहरूलाई इग्नोर गर्ने बढी एउटा एकदम फर्मल, म त यहाँ छु, यो मेरो कर्तव्य यति हो, जिम्मेदारी यति हो भन्ने चिन्तन चाहिँ हाम्रो सर्वत्र भयो र त्यो चिन्तनले मैले खालि उदाहरण कुराइ भनेको त्यस्तो चिन्तनहरूले चाहिँ के भन्दा सरकारको मान्छेमा चाहिँ चरम दम्भ भयो। यो कोभिडकै प्रसङ्गमा कुरा आउँदाखेरि सुरुमै तीन चारवटा बेस्ट प्र्याक्टिसेसहरू हाम्रो देशमा सङ्कट नआउँदै सुरु भएको थियो। खास गरी युरोपियन देशहरूले के गरेका थिए भनेदेखि तुरुन्तै संसदको एउटा सर्वदलीय विशेष समिति कोभिडलाई रेस्पोन्स गर्न भनेर एउटा सुपर पावर समिति गठन गरेको थियो। धेरै देशहरूले जनस्वास्थ्य नीति के हुने, त्यो बेलामा सुरक्षा नीति के हुने र त्यो बेलामा इन्टिग्रेटेड सञ्चार नीति कस्तो हुने, एउटा कम्युनिकेसनलाई कसरी डिल गर्ने भन्ने कुराहरू एउटा हेरिएको थियो। तपाईँको न्युजिल्यान्डको कुरा गरौँ या हङकङको कुरा गरौँ या ताइवानको कुरा गरौँ या साउथ कोरियाको कुरा गरौँ, उनीहरूले कुन एप्रोचमा चाहिँ कामहरू गरिरहेका थिए त्यो कुराहरूमा ध्यान दिएन। के हेरियो त भनेदेखि केही पनि हुँदैन भन्ने चरम, अब त्यसलाई के भन्ने, अविश्वासले भरिएको आत्मविश्वासले जित्दै जाने, यसलाई हाम्रो नेपालीमा ह्याकुल्लाले मिच्ने भन्छन् नि, ह्याकुल्लाले मिचेर जान खोज्ने प्रवृत्ति देखियो। पछि आएपछि ल हामी त एक्लै छौँ, हामी मात्रै, ल सबले सहयोग गर्नु पर्यो, सबले साथ दिनु पर्यो, सहयोग पनि होइन, अरूको भूमिका अरूको कर्तव्य मतलब छैन, इन्टिग्रेटेड कम्युनिकेसन स्ट्राटेजीहरू पनि छैन, त्यस किसिमको परिचालन पनि छैन। स्वास्थ्य क्षेत्रकै कुरा गर्यो भने प्राइभेट सेक्टरलाई कम्प्लिटली इग्नोर गरियो सुरुमा, सरकारी संयन्त्रले मात्रै स्वास्थ्य सेवा दिन सक्छ भने यो एकदमै रङ कन्सेप्टहरू। मैले अघि नै भने एउटा डेमोक्रेसीमा के हुन्छ, लिमिटेड गभर्मेन्ट भनिन्छ, सरकार भनेको सीमित हुन्छ र उसले समाजका अरू पक्षलाई संयोजन मात्रै गर्छ, किन समाज त बृहत्तर छ नि, देश राज्य त बृहत्तर छ नि, त्यहाँ प्राइभेट सेक्टर छ, नागरिक संस्थाहरू छन्, बृहत्तर नागरिक समाज छ, त्यो सबैको शक्ति र त्यो सबैको एउटा युनाइटेड इफोर्ट्सले पो यस्तो महामारीमा चाहिँ काम गर्न सकिन्थ्यो, त्यो कामै गर्न सकिएन। त्यो स्वास्थ्य मन्त्रालयमा होस् या चाहिँ उप प्रधानमन्त्रीको अध्यक्षताको समितिहरू होस्, त्यो भनेको एकदम थोरै मान्छेहरू बस्ने, अनि त्यहाँ इन्टेन्सनै के गरियो भने त्यसका नाउँमा खर्च गरिने स्रोत र साधनहरू जुन खर्च गरिन्छन्, पब्लिक एक्सपेन्डिचरहरू हुन्छ, त्यो चाहिँ कसरी आफूले नै निर्णय गरेर अरूले थाहा नपाउने गरी आफ्ना मान्छेलाई ठेक्का दिने, आफ्ना मान्छेलाई सप्लाईको रेस्पोन्सिबिलिटी दिने, अब हुँदा हुँदा कति इन्टोलरेन्स भनिन्छ भने नि सहिष्णुताको नै र संकीर्णताको, सहिष्णुता त कुरै नगरौँ, संकीर्णताको नै एउटा चरम हद देखिन्छ। एउटा राम्रो कम्युनिकेट गर्न सक्ने प्रवक्ता समेत फेरियो स्वास्थ्य मन्त्रालयमा, त्यहाँ के भने आफ्नै क्याडर चाहियो, क्याडर ल्याइयो नि, त्यो पुरानो विकासजी क्याडर होइन, त्यो नयाँ गौतमजी चाहिँ उहाँ चाहिँ पार्टीकै क्याडर हो, क्याडरै हो, उहाँलाई म आजभन्दा 35 वर्षदेखि चिन्दछु, उहाँ अखिलकै ब्याकग्राउन्डबाट आएको क्याडर हो, अब क्याडरै खोजिने त्यो जनतालाई कम्युनिकेट गर्न, त्यहाँ एक्सपर्ट होइन। यो किसिमको संकीर्णतावादी सोच चिन्तन त्यो सबै चिजले के देखियो त भन्दाखेरि राम्ररी डेलिभरी त हुँदै सक्दैन थियो, अब परिणामहरू त हामीले देखिरहेका छौँ। तर यहाँनिर प्रतिपक्षले पनि आह्वान गरिरहेको थियो नि त, ल पार्लियामेन्टको एउटा सुपर कमिटी बनाऊ, एउटा पार्लियामेन्टको एउटा कोअर्डिनेसन कमिटी बनाऊ भनेको थियो, एउटा संयन्त्र बनाऊ भनेको थियो, अरू पोलिटिकल पार्टीहरूले पनि संयन्त्रै बनाएको भयो, एउटा बृहत सबै राजनीतिक दलहरूलाई राखेर, सबै नागरिक संघ संस्थाहरूलाई राखेर सारा निजी क्षेत्र नागरिक समाजलाई राखेर महामारी त सबैको लागि हो नि, महामारीले सरकारमा बसेका मान्छेलाई नछुने, एउटा कमन सिटिजनलाई छुने त होइन, अल्टिमेटली त काहीँ न काहीँ महामारीले त सबैलाई समेट्थ्यो नै, लपेट्थ्यो नै, र मुलुकको अर्थतन्त्रकै ढाड भाँच्यो, अहिले हाम्रो सामाजिक एउटा संरचनालाई नै अस्त व्यस्त बनाइदियो। यो अवस्थामा चाहिँ महामारीको यो चुनौतीलाई पनि कसरी हेरियो भनेदेखि एउटा राजनैतिक संकीर्णताले, र यो सत्ता भनेको उहाँहरूले भन्नुहुन्छ म त हामी त लेजिटिमेट इलेक्टेड सत्ता हो, 5 वर्ष हामी गर्छौँ त्यसपछि अरूले गरे हुन्छ, हो यस किसिमको जुन चिन्तन हो त्यो चाहिँ डेमोक्रेसीको एकदमै ट्रेडिसनल चिन्तन हो, त्यो रिप्रेजेन्टेटिभ डेमोक्रेसीमा पनि त्यसलाई अहिले स्वीकारिँदैन। हो पक्कै पनि आवधिक चुनावद्वारा सर्टेन टाइमसम्म एउटा मान्छे पावरमा आउँछ, तर त्यो पावरमा आएको मान्छे एब्सोल्युट पावर होइन, त्यो एब्सोल्युट शासक होइन, त्यो तानासा हुनलाई चुनाव जितिएर पुग्दैन, त्यहाँ डेमोक्रेटिक लिडरसिपै दिनुपर्छ, त्यो नै अहिलेको समस्या जस्तो देखिन्छ। पर्टिकुलरली सूचना व्यवस्थापनको कुरा गर्नुहुन्छ, मेरो क्षेत्र त्यही नै हो, त्यसको कुरा गर्नुहुन्छ भन्नुहोस् त एकदमै भयावह। हेर्नुहोस् मैले सुरुमै यो संयन्त्रका मानिसहरूलाई खबर गरेको थिएँ, स्वास्थ्य मन्त्रालयमा पनि म्यासेजिङ गरेँ, मन्त्रीसँग पनि कम्युनिकेट भयो, सुझाव पत्र पनि मैले पठाएँ कि यस किसिमको कम्युनिकेसन स्ट्राटेजीले हुँदैन, एउटा इन्टिग्रेटेड कम्युनिकेसन स्ट्राटेजी लिनुपर्छ, मिडिया भनेको एउटा ठुलो औजार हो यो महामारीसँग लड्ने, त्यसलाई साथमा लिनुपर्छ, त्यसलाई टिकाउनु पर्छ, त्यसमा सही सन्देशहरू जानुपर्छ, मिसइन्फर्मेसन र इन्फोडेमिकको जुन प्रवृत्ति देखिएको छ त्यो कुरालाई कसरी हामीले कन्ट्रोल गर्ने र मानिसमा भय त्रास र त्रासदीको अवस्थाबाट कसरी मुक्त गर्ने, मान्छेलाई आफ्नो बिहेभियर चेन्ज गर्न, एउटा मान्छेको यो एटिच्युड परिवर्तन हो नि, हात धोइरहने, मास्क लगाइरहने, सेनिटाइज गरिरहने, सोसल डिस्टेन्सिङ मेन्टेन गरिरहने, यी कुराहरू भनेको व्यवहार परिवर्तनका कुरा, व्यवहार परिवर्तनको लागि मान्छेलाई चाहिँ सही रूपमा सन्देश पुग्नुपर्छ, कम्युनिकेसन हुनुपर्छ, त्यो कम्युनिकेसन स्ट्राटेजी, कम्युनिकेसन स्टाइल, त्यो सबै अहिले त जुन शासकले जनतासँग राम्रोसँग संवाद गर्न सक्यो त्यो शासक सफल भयो नि है। चाइनाको कुरा छोडिदिउँ, तर अरू डेमोक्रेटिक देशहरूको कुरा गर्ने हो भनेदेखि जहाँ चाहिँ जनतासँग कम्युनिकेसन गर्ने सक्षम नेतृत्व छ, जसले संवाद गर्न सक्छ र जनतालाई बुझाउन सक्छ र मनाउन सक्छ, त्यो सरकारले त महामारीले तुरुन्तै कन्ट्रोल गर्न सक्यो। दम्बी शासकहरू, एक्लै एक्लै हिँड्न चाहने शासकहरू, संकीर्ण शासकहरू भएका देशहरूको हविगत, तपाईँ अमेरिका हेर्नुहोस्, इटली हेर्नुहोस्, ब्राजिल हेर्नुहोस्, नेपाल हेर्नुहोस्, इन्डिया हेर्नुहोस्, यो सबै के भने एउटा सर्वसत्तावादी चिन्तनधाराबाट, अनडेमोक्रेटिक मनोविज्ञानबाट चल्ने शासकहरू अहिले छन्। अमेरिका त्यत्रो डेमोक्रेटिक कन्ट्री हो, तथापि एउटा शासक बौला शासक भएपछि कस्तो अवस्था आउँदो रहेछ भन्ने हामीले देखिरहेका छौँ, नेपाल पनि त्यसैमा चाहिँ हामी पर्यौँ।
अब समकालीन न्याय अहिले ओझेलमा परेको छ, सत्य तथा निरूपण आयोगले कम्प्लेन लिने बाहेक केही काम पनि गर्न सकेको छैन, यो स्थितिमा एनएचआरसीको किन मौन छ? साथै अब टिआरसीमा काम नगरिराख्दा अब आउने दिनमा समकालीन न्यायको लागि केही विकल्प हुन सक्ला?
ताराजीको जवाफमा एउटा जवाफ मात्रै हो, यसलाई म खालि रेस्पोन्ड मात्रै किन गर्छु भन्दाखेरि उहाँलाई पनि त राम्ररी थाहा छ, मानव अधिकार आयोग अलिकति संकुचित दायरामा बसिरहेको छ अहिले, सबैलाई थाहा छ, यो ट्रान्सप्यारेन्ट भइसकेको छ यो कुराहरू। संकुचित दायरामा किन भन्दाखेरि, मैले धेरै दिन अगाडि एउटा फोरममा के भनेको थिएँ भन्दाखेरि, अलिकति प्रभाव चाहिँ सरकारको प्रभावमा मानव अधिकार आयोग आइसकेको छ, र त्यो कारण चाहिँ के हो भन्दाखेरि फन्डिङदेखि लिएर तपाईँको ऐन छैन, केही छैन, यिनीहरू जाउन् अनि त्यसपछि हामी आफ्ना मान्छे पठाएपछि यसलाई त्यसरी नै काम गर्नेछौँ, त्यो प्रभावमा छ। त्यसको एउटा लार्जर इम्प्याक्ट कहाँ पर्यो भन्दाखेरि COVID-19 टिम गठन गर्ने बेलामा त्यहाँ देखियो, आफूलाई चित्त बुझ्ने मान्छेहरू टिममा राखिएको छ जसले ब्यालेन्स वेमा काम गरोस्, जस्तै बार एसोसिएसन, पत्रकार महासङ्घ, एनजिओ फेडरेसन, र त्यसमा चाहिँ सबैजना पुरुष हुनुहुन्थ्यो, एकजना महिला, एकदमै विवाद उठेपछि एकजना महिला लिपि थापालाई त्यहाँ इन्क्लुड गरियो। यो एउटा विडम्बना हो, यो हामीले आफ्नो इन्स्टिट्युसनहरूलाई पनि हामीले डेमोक्रेटाइज गर्न चाहिँ सकेनौँ, चुकिरहेका छौँ बेला बेलामा चाहिँ, र त्यसको एउटा इक्जाम्पल चाहिँ ह्युमन राइट कमिसन हो भनेर मैले बेला बेलामा भन्ने पनि गरेको छु, आज फेरि पनि भन्छु, म एकजनाले कति बोल्ने कति के गर्ने त्यो मैले आफै पनि धेरै च्यालेन्जहरू खेप्दै आएको छु। यसमा यो टिआरसीलाई लिएर मेरो एउटा रिजर्भेसन छ, आयोगले नै गरेको कामप्रति रिजर्भेसन छ मेरो। यो टिआरसीमा जब मान्छे छनौट गरिँदै थियो त्यसमा चाहिँ प्रतिपक्ष दलको पनि धेरै ठुलो भूमिका छ, प्रतिपक्ष दलले पनि टिआरसीलाई जुन किसिमको हामीले बनाउनु पर्ने थियो त्यो बनाउन सकेनौँ, त्यो चाहिँ स्वीकार्नुपर्छ। प्रतिपक्षी दल डेमोक्रेसीमा प्रतिपक्षको एकदमै ठुलो भूमिका हुन्छ, तर अहिले नेपालको प्रतिपक्षी दल भनेको मौन दल जस्तो हो जस्तो लागिरहेको छ मलाई लाग्दैन त्यो के हो भन्दाखेरि, मैले कुनै ठाउँमा एक ठाउँमा फेरि पनि बोलेको थिएँ, आज फेरि पनि बोल्छु, यो बोल्नु पनि पर्छ कहिले काहीँ। हाउस छैन, हाउस हो नि एक्सर्साइज गर्नुपर्ने हो। कोभिड छ, कोभिडले धेरै मुलुकहरू जुधिरहेको छ, नेपाल पनि जुधिरहेको छ। किन हामीले प्रतिपक्षको भूमिका हामीले यस्तो यस्तो विषयमा देखाउन सकेनौँ? टिआरसी पनि त्यसैको एउटा उपक्ष हो। मानवाधिकार आयोगले के गर्यो भन्दाखेरि टिआरसीमा जुन किसिमको भूमिका खेल्नु पर्ने थियो, मानव अधिकार आयोग अलिकति डिभिएट भएको छ, यो टिआरसीको उसबाट डिभिएट भएको छ भन्न चाहिँ हामीले भनेका छौँ, पब्लिकली पनि भनेका छौँ, हामीले स्टेटमेन्ट पनि इस्यु गरेका छौँ। हाम्रो प्रिन्सिपल के हो भन्दाखेरि, सर्वोच्च अदालतको फैसला, त्यसैपछि यो बिचमा एउटा विज्ञ समूह छ, यो जेनेभाकै विज्ञ समूह हो, उहाँ टर्चरमा के हुनुपर्छ, मानव अधिकारमा के हुनुपर्छ, मानव अधिकार आयोगकै भूमिका के हुनुपर्छ, त्योसँग सम्बन्धित रहेर उहाँहरूले एउटा सुझाव दिनुपर्छ। त्यसपछि विगत 20 वर्षदेखि मानव अधिकार आयोगले द्वन्द्वकालीन घटनाहरूसँग रहेर नजिक रहेर जुन अनुसन्धानहरू गरेको थियो, अनुगमनहरू गरेको थियो, बेपत्ताको हकमा जुन हामीले एक्जुमिनेसन गरेका थियौँ, ती सम्पूर्ण सिफारिसहरू नेपाल सरकारमा अहिले डम्पो भएर बसेका छन्। के कुरा कार्यान्वयनमा आयो भन्दाखेरि, कुनै बेला आंशिक रूपमा क्षतिपूर्तिको एउटा होड चलेको थियो र त्यो आंशिक क्षतिपूर्ति मात्रै दिएको छ आजको दिनसम्म, र टिआरसी प्रति जुन मानव अधिकार आयोगले लिएको एउटा लाइन थियो त्यो अलिकति डिरेल भयो अथवा डेभिएट भयो। कहाँनिर भन्दाखेरि, जब टिआरसीमा चाहिँ पदाधिकारी नियुक्ति हुँदै थियो त्यति बेला चाहिँ जुन किसिमको भूमिका प्रतिपक्षले देखायो त्यसले चाहिँ न्याय दिलाउने भन्दा पनि न्याय नदिलाउने प्रतितर्फ बढी लक्षित छ। यहाँहरूले अलिकति यसलाई बुझ्नुपर्ने जरुरी छ, किनकि त्यहाँ चुनिएका व्यक्तिहरू र त्यसपछि ती व्यक्तिहरूले गर्ने डेलिभरीहरू कस्तो किसिमको हुनेछ त्यो तपाईँ हामी सबैलाई थाहा छ, भविष्यले पनि केही कुरा देखाउने नै छ। र अहिले मैले यति नै भने र आयोग मौन चाहिँ छैन, फेरि पनि म भन्छु, हामी जति गर्न सक्नुपर्ने हो त्यति गर्न चाहिँ सकेका चाहिँ छैनौँ, त्यो चाहिँ स्वीकारोक्ति हो।
एउटा अन्तिम प्रश्न लिन्छ, राम्रा कामहरू थुप्रै छन् त्यसको लागि हामी सधैँ आभारी छौँ, तर मानव अधिकार आत्मविनाको शरीर जस्तो देखिरहेको छु मैले। राजनीतिक हस्तक्षेपका कारण मानव अधिकार आयोगले सबैभन्दा ठुलो समस्या हो जस्तो लाग्छ, आम सदस्यहरूमा एउटा भनधारणा बनेको छ। सरकारले पटक पटक मानव अधिकारलाई नटेरेको थुप्रै उदाहरण पनि छन्, यो कुरालाई स्वीकार हुन्छ तपाईँ? के राजनीतिक हस्तक्षेप रोक्न सामर्थ्य
गर्न सक्नु पर्थ्यो है? यो प्रश्न एकदमै महत्त्वपूर्ण प्रश्न छ। आयोगले सायद गर्न सक्नु पर्थ्यो, रोक्नको लागि पहल लिएको भए हुन्थ्यो। म आज आयोगकै यो चेयरमा बसेर यो जवाफ दिइरहेको छु। सायद हामीले जुन अध्यक्ष हामीले पाएका थियौँ उहाँ आफैमा एउटा कहलिएका व्यक्ति र एकदमै डेमोक्रेटिक नर्म्स एन्ड भ्यालुजलाई एकदम साभार गरेर फलो गरेर आउनु भएको व्यक्तित्व हुनुहुन्थ्यो। उहाँले चाहेको भए सायद हामीले यसलाई रोक्न पनि सक्थ्यौँ र त्यसपछि नागरिकको साथ सहित हामीले यो हस्तक्षेपलाई रोक्न सक्थ्यौँ। तर खैर, धेरै दिन हाम्रो बास यहाँ छैन, छिटै हाम्रो पनि पदावधि सकिँदैछ र अबको बाटोको लागि सायद मलाई लाग्छ अब को आउँछ मानव अधिकार आयोगमा, त्यो सबैभन्दा ठुलो महत्त्वपूर्ण प्रश्न हुन्छ। त्यसले कसरी राजनीतिक हस्तक्षेपलाई न्यूनीकरण गर्छ अथवा राजनीतिक हस्तक्षेपलाई रोक्न के भूमिका खेल्नेछ अब आउने जो आउनेछ, अथवा राजनीतिक लेना देनाकै साक्षी बनेर यहाँ आउने हो कि, त्यसको लागि अब नागरिक दबाव, नागरिक निगरानी, प्रतिपक्षको भूमिका यहाँनिर चाहिँ जरुरी छ। फेरि अन्तिममा, तपाईँ हामी युथ नै हो सायद मलाई लाग्छ डेमोक्रेसीको रक्षा गर्ने, त्यस कारण मेरो शुभकामना छ अलिकति सामाजिक न्यायको पक्षमा चाहिँ तपाईँहरूको अभियान चाहिँ अगाडि बढाउनु पर्छ। अब हस्, धन्यवाद।
हस्, धन्यवाद। अब म तारा दाईले एउटा प्रश्न राख्छु सन्क्षेपमा, जहाँ चाहिँ डेमोक्रेसी चाहिँ बलियो हुन्छ त्यहाँ चाहिँ ह्युमन राइट्सहरू चाहिँ बढी फ्लोरिस हुन्छ। त्यसमा अब यो डेमोक्रेसीलाई बलियो बनाउन, भाइब्रेन्ट बनाउन र ह्युमन राइट्सलाई चाहिँ समृद्ध बनाउनको लागि युएनको भूमिका अनि हामी जनताको भूमिका र अनि नेतृत्वको भूमिका के हुन सक्ला?
सही भन्नुभयो, डेमोक्रेसी र ह्युमन राइट्स चाहिँ छुट्याउनै नसकिने विषयहरू हो। त्यहाँ कतिसम्म डेमोक्रेसी हो, कतिसम्म ह्युमन राइट्स हो भनेर छुट्याउन गाह्रो हुने विषय हो, र डेमोक्रेसीको एउटा अन्तिम लक्ष्य नै ह्युमन राइट्सको परिपूर्ति गर्नु हो। त्यसैले के भन्न सकिन्छ भने एउटा ह्युमन राइट्स एउटा हाम्रो सुन्दर लक्ष्य हो र त्यसलाई हासिल गर्ने प्रक्रिया चाहिँ डेमोक्रेटिक पाटो हो, डेमोक्रेसी हो। डेमोक्रेसीले नै त्यो लक्ष्यमा हामीलाई पुग्न चाहिँ मद्दत गर्छ र डेमोक्रेसी राम्रोसँग अगाडि बढेन भने स्वाभाविक रूपमा ह्युमन राइट्स क्याजुअलिटीमा पर्छ। यही कुरालाई मनन गरे नै हुन सक्छ। यो डेमोक्रेसीको अन्तर्राष्ट्रिय दिवस घोषणा गर्नका लागि आयोजित गरिएको संसारभरिका संसद संस्थाहरूको एउटा राष्ट्रिय सम्मेलन थियो, यो के अरे विश्व सम्मेलन, जसले चाहिँ यो आजको दिनलाई अन्तर्राष्ट्रिय यो डेमोक्रेसी डे भनेर डिक्लेयर गर्यो। त्यहाँ नेपालबाट त्यति बेला नेपालको तत्कालीन सभामुख रामचन्द्र पौडेलको उपस्थिति थियो त्यो सभामा, र त्यहाँ जुन डिक्लेरेसन जारी भयो डेमोक्रेसीको इन्टरनेसनल डिक्लेरेसन, डेमोक्रेसीको इन्टरनेसनल डिक्लेरेसनको ग्राउन्डमै के गरिएको छ त भन्दा 6 मानव अधिकारका अन्तर्राष्ट्रिय प्रिन्सिपलहरू नै प्रजातन्त्र हो भनेर उल्लेख गरिएको छ। त्यसैले यो डेमोक्रेसीको लक्ष्य नै ह्युमन राइट्स हो। त्यहाँ भनिएको छ कि यो 10 डिसेम्बर 1948 अवलम्बन गरिएको मानव अधिकारको विश्वव्यापी घोषणा पत्र, 16 डिसेम्बर 1966 अवलम्बन गरिएको नागरिक तथा राजनीतिक अधिकार सम्बन्धी अनुबन्ध र आर्थिक सामाजिक र सांस्कृतिक अधिकार सम्बन्धी अनुबन्ध, त्यसै गरी 1965 अवलम्बन गरिएको सबै प्रकारका जातीय विभेदहरूको उन्मूलन गर्ने सम्बन्धी महासन्धि, र 1979 अवलम्बन गरिएको महिला विरुद्ध हुने सबै प्रकारका विभेदहरूको उन्मूलन सम्बन्धी महासन्धि, यी सबै महासन्धिमा उल्लेख भएका विषय बाहेक 1994 अवलम्बन गरिएको स्वतन्त्र र निष्पक्ष निर्वाचनका आधारहरू, र 1996 संयुक्त राष्ट्रसङ्घका महासचिवबाट चाहिँ एउटा लोकतन्त्रको कार्यसूची जारी भएको थियो, ती 7 डकुमेन्टहरूको समष्टि नै डेमोक्रेसी हो भनेर त्यो दिन डिक्लेयर गरियो, र डेमोक्रेसीका 8 सिद्धान्तहरू अनि डेमोक्रेटिक गभर्नेन्सका केही के हुँदा डेमोक्रेटिक गभर्नेन्स हुन्छ भन्ने कुराहरूको सिद्धान्तहरू, र डेमोक्रेसी भनेको यो नेसनल मात्रै हुँदैन, यो इन्टरनेसनलै डाइमेन्सन हुन्छ डेमोक्रेसीको, यो एउटा राष्ट्रिय रूपमा मात्रै सोच्ने विषय होइन, यसलाई अन्तर्राष्ट्रिय रूपमै सोच्नुपर्छ भनेर इन्टरनेसनल डाइमेन्सनमा कुरा गर्दाखेरि हामी आइसिसी भन्छौँ, इन्टरनेसनल क्रिमिनल कोर्ट, फौजदारी न्यायलाई सुनिश्चित गर्ने अन्तर्राष्ट्रिय रोम विधान पनि भन्छन्, त्यसलाई आत्मसात गर्नु नै लोकतान्त्रिक हुनु हो भन्ने डिक्लेरेसन गरियो। यसबाट हामी के बुझ्न सक्छौँ भने डेमोक्रेसी भनेकै ह्युमन राइट्सको एउटा संयुक्त पुञ्ज हो भने, डेमोक्रेसी भन् र ह्युमन राइट्स भनेको चाहिँ के हो भने डेमोक्रेसीको चाहिँ लक्ष्य हो। तर यहाँनिर अर्को कुरा के छ भनेदेखि, डेमोक्रेसीलाई हामी जहिले पनि नेसनल सिटिजनमा हेर्छौँ, त्यो देशको नागरिकता लिएका मानिसहरूको व्यवस्थाको रूपमा हेर्छौँ। ह्युमन राइट्सलाई चाहिँ हामी के हेर्छौँ भने युनिभर्सालिटीमा हेर्छौँ, एउटा विश्वव्यापी मान्छेको हिसाबले हेर्छौँ, सबै ह्युमन रेस इक्वेल हुन्छन् भन्ने यसको मान्यता हो, त्यो चाहे विभिन्न जातको होला, विभिन्न वर्गको होला, विभिन्न रङ्गको होला, विभिन्न उमेरको होला, अथवा विभिन्न लिङ्गको होला, त्यसले मतलब राख्दैन। मानवीय एउटा चाहिँ जातिमा जन्मिएपछि त्यो पुरुष होला, महिला होला, या अर्को तेस्रो लिङ्गी होला, अथवा के होला, जुनसुकै होला, त्यसमा विभेद हुँदैन, र ह्युमन इज ह्युमन, र यो यसले विश्वव्यापी हुन्छ, र यसको आत्मसम्मानको अधिकार, यसले पाउनुपर्ने समानताको अधिकार, यसले उपभोग गर्न पाउने स्वतन्त्रताको अधिकार, यी सबै कुराहरू चाहिँ एउटा व्यक्तिको इन्डिभिजुअल हो, त्यो एउटा सामुदायिक होइन, एउटा मान्छे सिङ्गल मान्छेले पाउनुपर्छ। स्वास्थ्यकै अधिकार पनि एउटा सिङ्गल मान्छेको उपचार ठिक भएन तर हजारौँ मान्छेको स्वास्थ्यको उपचार ठिक भयो भने त्यहाँ ह्युमन राइट्स भाइलेसन भयो। हेर्नुहोस्, एउटा मान्छेले पढ्न पाएन तर करोडौँ मान्छेले पढ्न पाइरहेछन् भने त्यहाँ पनि ह्युमन राइट्स चाहिँ मरिरहेको हुन्छ। त्यसरी ह्युमन राइट्सले चाहिँ के भन्छ भने कसैलाई नि नछोड भन्छ। त्यसैले ह्युमन राइट्सको एउटा अन्तिम लेसन नै यो मानव सभ्यतामा भएका सबै मान्छेलाई आत्मसम्मान देऊ, उसका आधारभूत अधिकारहरू देऊ, उसलाई समानता र स्वतन्त्रताको अनुभूति देऊ, र त्यो कुरालाई सिक्योर गर, त्यो काम चाहिँ डेमोक्रेसीको लक्ष्य हुनुपर्छ, डेमोक्रेसीको ड्युटी हो भनिएको छ। त्यसैले राम्रो डेमोक्रेसी भएन र डेमोक्रेसी कन्टिन्यू डेमोक्रेटाइज भएन भने ह्युमन राइट्स जहिले पनि मरिरहेको हुन्छ, मारिरहेको हुन्छ, क्याजुअलिटीमा परिरहेको हुन्छ। र यो अवस्थामा तपाईँ हामीले के हुन्छ भने, अर्को के भनिन्छ भने, यदि तपाईँ ह्युमन राइट्सको ट्रु अनुयायी हुनुहुन्छ भने तपाईँ डेमोक्रेट हुनुहुन्छ, र तपाईँ डेमोक्रेट हो भने तपाईँले ह्युमन राइट्सलाई स्वीकार्नै पर्छ, तपाईँ विभेदहरूलाई स्वीकार्नुहुन्छ, तपाईँ समानतालाई मान्नुहुन्न, तपाईँ धनी र गरिब बिचको खाडल जस्तो छ त्यस्तै छोडिदिने भन्ने तपाईँ चाहिँ सोच्नुहुन्छ, यु आर नट ह्युमन राइट फलोअर। त्यसैले मानवतावादी हुनु, मानव अधिकारको वकालतकर्ता हुनु र एउटा लोकतन्त्रवादी हुनु साझा कुरा हो, त्यो कुरामा तपाईँ हामी एउटा सजग हुनुपर्छ। तर यहाँ दुर्भाग्य के छ भने, म डेमोक्रेटिक सिस्टममा काम गर्छु, म डेमोक्रेटिक अर्गनाइजेसनको मान्छे हुँ, म डेमोक्रेटिक हुँ भन्ने तर ह्युमन राइट्सलाई नमान्ने त्यस्तो चिन्तन धाराहरू चाहिँ अहिले चाहिँ छ। यो कुराहरू हाम्रो हट्नुपर्छ र यसमा हामीले चाहिँ लानुपर्छ, र मानव अधिकार र लोकतन्त्र अविभाज्य कुरा हो, यो छुट्याउन नसकिने कुरा हो, र लोकतन्त्रको अन्तिम लक्ष्य नै मानव अधिकारको परिपूर्ति गर्ने हो। त्यो कुरामा कुनै पनि राज्यको कर्तव्य नै के हो भने, कुनै पनि डेमोक्रेटिक नेसनको स्टेटको कर्तव्य नै के हो भनेदेखि मानव अधिकारको फुलफिलमेन्ट भन्छ नि, ह्युमन राइट्सको फुलफिलमेन्ट गर्ने, परिपूर्ति गरिदिने, त्यसको प्रोटेक्सन गर्ने, त्यसको चाहिँ प्रोटेक्सन गर्ने र त्यसको परिपूर्ति गर्ने दायित्व राज्यको हो भने अन्तर्राष्ट्रिय रूपमा संयुक्त राष्ट्रसङ्घ पनि हामीले त्यसकै लागि नै एउटा स्थापना गरेको, त्यो विश्व राज्य त होइन तर त्यो विश्वका राज्यहरूको एउटा समान हैसियतको संस्था हो, त्यो एउटा कमन प्लेटफर्म हो। उसको काम चाहिँ के हो भनेदेखि यस्ता साझा मूल्यहरूप्रति, साझा सभ्यताप्रति चाहिँ उसले आफ्ना विभिन्न संसारका देशहरूलाई घचघचाइरहनुपर्छ र ती देशहरूलाई सहजीकरण गर्नुपर्छ, सम्झाउनुपर्छ, ती कुराहरू उल्लेख गरिरहनुपर्छ। त्यो गर्ने काम युएनको हो। युएन फेरि इम्पोज गर्ने निकाय होइन, त्यो राज्य होइन। युएन के हो भने सार्वभौम राज्यहरूको एउटा साझा सङ्गठन हो। साझा सङ्गठन हुनुको दायित्व उसले फेरि भ्यालुजहरूको चाहिँ प्रवर्धन गर्ने हो। त्यसकारण उसको काम के हो भने शान्तिको वकालत गर्ने, लोकतन्त्रको वकालत गर्ने, उसको काम ह्युमन राइट्सको वकालत गर्ने, ह्युमन राइट्सको चाहिँ नयाँ नयाँ समय सापेक्ष ह्युमन राइट्सलाई अपडेट गर्ने, नयाँ किसिमको मान्छेमा काहीँ विभेद छ कि, मान्छेमा काहीँ असमानता छ कि, मान्छेमा काहीँ अन्याय भइरहेको छ कि भन्ने कुरा महसुस गरेर ती कुराहरूलाई फेरि सैद्धान्तिकीकरण गर्ने र त्यो सैद्धान्तिकीकरण गरिएका कुराहरूमा विश्वका सार्वभौम राज्यहरूलाई चाहिँ त्यसलाई महसुसीकरण गराउने जुन युएनको ड्युटी हो त्यो काम युएनले गरोस् भन्ने चाहना हो। त्यो गर्न युएन कति सक्षम हुन्छ या हुँदैन त्यो दोस्रो कुरो, तर एउटा राम्रो प्लेटफर्म हो त्यो, ग्लोबल प्लेटफर्म जसले युएनको स्थापनापछि नै ह्युमन राइट्सले एक किसिमले सैद्धान्तिकीकरण पायो। विभिन्न डिक्लेरेसन्सहरू, विभिन्न कन्भेन्टहरू, विभिन्न किसिमका चाहिँ सिद्धान्तहरू बनिरहेका छन्, प्लेटफर्महरू आएका छन्, विकासकै दिगो विकासका कार्यक्रमहरू आएका छन्, विश्व सहस्राब्दी लक्ष्यका कुराहरू थिए, यी कुराहरू आइरहेको छ भने युएनको ड्युटी त्यही नै हो, त्यसमा लागिरहनुपर्छ युएन पनि। र मूल रूपमा चाहिँ के हो भनेदेखि म फेरि के दोहोऱ्याउन चाहन्छु भने डेमोक्रेटिक हुनु भनेको चाहिँ डेमोक्रेटिक गभर्नेन्स दिन सक्नु हो र मानव अधिकार भनेको फेरि मैले अघि नै भने नि यसले सिटिजनसिप राइट होइन, यो ह्युमन राइट्स हो, संसारका सबै मानिसले पाउने अधिकार हो। सबै मानिसलाई अधिकारबाट विमुख नगर्ने नै डेमोक्रेटिक स्टेट र डेमोक्रेटिक प्रणाली हो र त्यसले त्यही रूपमा नै हेर्नुपर्छ र डेमोक्रेसीले फेरि संसारभरि नै सोलिड्यारिटी दिनुपर्छ। तपाईँलाई चाहिँ डेमोक्रेसी भए हुने तर त्यही डेमोक्रेसी तिब्बतमा चाहिँ नभए नि हुने, अथवा त्यही डेमोक्रेसी भुटानमा नभए नि हुने, त्यही डेमोक्रेसी कश्मीरमा नभए नि हुने, त्यही डेमोक्रेसी फेरि बर्मामा नभए नि हुने चाहिँ हुँदैन। डेमोक्रेसी फेरि एउटा चाहिँ डेमोक्रेटले संसारको सधैँ सबै डेमोक्रेटिक मुभमेन्टहरूप्रति सोलिड्यारिटी पनि दिनुपर्छ, आवाज पनि मुखरित गर्नुपर्छ र कहीँ पनि संसारको जहाँ तहीँ पनि मानव अधिकार उल्लङ्घन भएको छ भने त्यसमा चाहिँ कोर फ्रन्टमा आउनुपर्छ। एउटा ह्युमन राइट एक्टिभिस्ट हुने काठमाडौँमा, तर मधेसमा भइरहेका पीडा उत्पीडन र त्यहाँ भएका विभेद र त्यहाँ भएका अत्याचारमा चाहिँ तपाईँ आँखा चिम्लिने भने तपाईँ ह्युमन राइट एक्टिभिस्ट हुँदैन। त्यो मैले अघि नै भने नि 1 करोडले पढ्न पाए तर एउटा मान्छेले पढ्न पाएन भने त्यहाँ मानव अधिकार चाहिँ विचल्ली भइरहेको हुन्छ भन्ने कुरा हामीले आत्मसात गर्नुपर्छ।
हस् दाइ, यहाँको अमूल्य समयको लागि धन्यवाद।
धन्यवाद।
लोकतन्त्र र मानव अधिकार सम्बन्धी आजको पडकास्ट यहाँहरूलाई कस्तो लाग्यो? केही सल्लाह, सुझाव र प्रतिक्रिया छन् भने फ्रिडम फोरमको पैसा नलाग्ने टेलिफोन नम्बर 1660010222 र इमेल freedomforum2005@gmail.com अर्थात् freedomforum2005@gmail.com मार्फत पनि हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। आजको पडकास्टबाट म आदित्य दाहाल बिदा चाहन्छु। नमस्कार।